नेपाल दर्पणमा साथी सुनिता पहरीसँगै सुफल काफ्लेको नमस्कार। नेपाल दर्पण उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरि विभिन्न एफएम स्टेशनहरूबाट तथा मोबाइल एप्लिकेशन र अनलाइनबाट संसारभर एकसाथ प्रसारण भइरहेको छ।
नेपाल दर्पणका साथमा
सर्वोत्कृष्ट सिटी चिया वेलकम चिया हर पल रिफ्रेशिंग।
नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
प्रदेश नम्बर दुईको मात्र चुनाव सार्ने राजपाको प्रस्ताव सत्तारूढ़ दलद्वारा अस्वीकार। राजपालाई सजिलो हुने गरी ऐन संशोधन तर चुनाव बिथोल्ने गरी राजपाद्वारा आन्दोलन घोषणा।
स्थानीय तहको संख्या नबढ़ाउने आदेश खारेज गर्न सरकारद्वारा सर्वोच्चमा निवेदन। भरतपुरको 19 नम्बर वडामा फेरि चुनाव गर्ने नगर्ने बारेमा मंगलबार सुनवाई हुने।
अनुदानको रकम जथाभावी खर्च नगर्न जनप्रतिनिधिलाई अर्थ मन्त्रालयको आग्रह। अनुदानको रकमबाट गाड़ी किन्न र तलब भत्ता बढ़ाउन नपाइने।
इरानद्वारा कतारलाई खाद्य सामग्री सहयोग। 5 विमानमा खाद्य सामग्री कतार पुर्याइयो।
र नेपालसँगको एसिया कप छनौट फुटबल खेल्न यमनको टोली काठमाडौँमा। च्याम्पियन्स ट्रफी क्रिकेटमा दक्षिण अफ्रिकासँगको खेल जित्न भारत 192 रनको लक्ष्य पछ्याउँदै।
घर इटा ढुङ्गा र बालुवाको संरचना मात्र होइन, तपाईँको परिवारको खुसीको आधार पनि हो। यो आधारलाई भूकम्प लगायत अन्य विपदहरूबाट सुरक्षित राख्न सुरक्षित ठाउँमा घर बनाउनु पर्दछ। त्यसैले घर बनाउँदा बाढी आउन सक्ने नदी वा खोलाको किनार छेउको स्थानलाई नरोजौ। पहिरोबाट जोगिन सकेसम्म ठाडो भिरालोमा घर नबनाऊ। जग भाँसिन सक्ने हुनाले काली माटी वा अन्य कमजोर माटो नभई कडा खालको बलियो माटो भएको स्थान रोजौ। घर बनाउनु अघि विज्ञहरूको प्राविधिक सल्लाह लिएर मात्र सुरक्षित निर्माण गरौं। थप जानकारीको लागि आफ्नो गाउँ विकास समिति, नगरपालिका कार्यालय वा स्थानीय स्रोत केन्द्रमा सम्पर्क गरौं।
सार्वजनिक हितका लागि नेपाल सरकार, राष्ट्रिय पुननिर्माण प्राधिकरण, सौजन्य अमेरिकी सरकार।
टुरिज्म डेभलपमेन्ट ब्याङ्क प्रस्तुत गर्दछ स्वर्णिम बचत खाता, जसमा तपाईँले पाउनुहुनेछ 8.25% आकर्षक ब्याज दर। खाता खोलौ, नगुमाऊ यो स्वर्णिम अवसर। थप जानकारीको लागि आफ्नो नजिकैको टुरिज्म डेभलपमेन्ट ब्याङ्कको शाखा वा 01-4485-480 सम्पर्क गर्नुहोस्। टुरिज्म डेभलपमेन्ट ब्याङ्क, द ब्याङ्क यु क्यान रिलाई अन।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब सुनौ पूरा खबर। राष्ट्रिय जनता पार्टी राजपा नेपालले 2 प्रदेशमा मात्रै भए पनि चुनाव सार्न गरेको प्रस्तावलाई सत्तारूढ़ दलले अस्वीकार गरेका छन्। हिजोको बैठकमा असार 14 गते हुने 4 प्रदेशको चुनाव सार्न प्रस्ताव गरेको राजपाले आज भने 2 प्रदेशको मात्रै भए पनि चुनाव सार्न प्रस्ताव गरेको थियो, तर सत्तारूढ़ दलले चुनाव सार्दैमा समस्या समाधान नहुने भन्दै राजपाको प्रस्ताव अस्वीकार गरेका छन्। राजपालाई नै चुनावमा सहभागी गराउन भन्दै स्थानीय तहको चुनाव 3 सरिसकेको अवस्थामा अब फेरि मिति सार्ने प्रस्ताव सत्तारूढ़ दलले अस्वीकार गरेको नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जानकारी दिनुभयो।
समय थपेर अब चाहिँ नि चुनाव गर्न अब सम्भव छैन भन्ने कुरा यताबाट हाम्रो तर्फबाट भएछ। त्यस कारण मुख्य फेरि समयकै कुरा आएको छ र संख्या बढाउने कुरा उहाँहरूले नयाँ राख्नुभएको छ। समय बढाउन सकिने स्थिति छैन भनेर हामीले भन्यौँ, अब त्यही भित्रै कति एकोमोडेट गर्न सकिन्छ कोसिस गरौँ भन्यो।
राजपाले सत्तारूढ़ दलसँगको आजको बैठकमा तराई मधेसका जिल्लामा स्थानीय तह थप्नु पर्ने र संविधान संशोधन प्रस्ताव चुनावपछि पारित हुने विश्वसनीय आधार खोजेको थियो। स्थानीय तह थप्ने सरकारको निर्णयलाई सर्वोच्च अदालतले यसअघि नै कार्यान्वयन नगर्न आदेश दिइसकेका कारण त्यसमा लचिलो बन्न आफूहरूले आग्रह गरेको माओवादी केन्द्रका नेता नारायण काजी श्रेष्ठले जानकारी दिनुभयो। नेकपा एमाले स्थानीय तहको चुनाव अघि संविधान संशोधन गर्न नसकिने अडान राख्दै आएकाले तत्काल संविधान संशोधन गर्न सरकारसित 2/3 बहुमत पनि पुग्दैन। तत्काल संविधान संशोधन र स्थानीय तहको संख्या थप गर्ने सम्भावना नरहेको र पटक पटक सारिएको चुनावको मिति अझै सार्न पनि नसकिने भएकाले ती बाहेक अरू माग पूरा गर्ने भन्दै राजपालाई चुनावमा सहभागी हुन सत्तारूढ़ दलले आग्रह गरेका थिए, तर राजपाको अध्यक्ष मण्डलका सदस्य अनिल झाले माग पूरा नभएकाले आन्दोलनको विकल्प नभएको बैठकपछि पत्रकारलाई जानकारी दिनुभयो।
आज छलफल गरेर एउटा निष्कर्षमा पुगिन्छ कि भनेर हामी आएका थियौं, तर अब पोजिसन हिजोको जस्तो नै देखियो। सरकारले यो संविधान संशोधनको कुरा र संविधान संशोधन बाहेक व्यवहारिक रूपले मिलाउनु पर्ने कुरा, जनसंख्याको अनुपातमा स्थानीय तहको संख्या मधेसमा बढाउने कुरा, यसमा उहाँहरू निरीह र असहाय देखिनुभयो। अब त्यसरी गर्दा हाम्रो अगाडि आन्दोलन बाहेकको विकल्प छैन।
राजपा नेपाललाई चुनावमा सहभागी गराउन सजिलो हुने गरी सरकारले ऐनमा फेरि संशोधन गरेको छ। संसदको आज बसेको बैठकले राजनैतिक दल दर्ता सम्बन्धी ऐन 2073 संशोधन गरेको हो। छवटा मधेस केन्द्रित दल एकीकरण भएर बनेको राजपाले दलका रूपमा चुनाव लड्न पाउने, छवटा दलले यसअघि पाएको कुनै एक चुनाव चिन्ह लिन पाउने, छवटा चुनाव चिन्ह मध्ये जिल्ला अनुसार फरक चुनाव चिन्ह पनि प्रयोग गर्न पाउनेछन्। जिल्ला अनुसार फरक चुनाव चिन्ह लिए पनि सबै उम्मेद्वार राजपाको हुने व्यवस्था गरेर ऐन संशोधन गरिएको हो। सरकारले आज निर्णय गरेर एकै दिनमा ऐन संशोधन गरेको हो। ऐन संशोधनपछि संसद बैठक असार 18 गतेसम्मका लागि स्थगित भएको छ।
यस्तै स्थानीय तहको संख्या बढ़ाउने निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतले दिएको अन्तरिम आदेश खारेजीको माग गर्दै सरकारले राजपाको माग अनुसार सर्वोच्चमा भ्याकेट अर्थात निवेदन हालेको छ। सरकारले तराई मधेसका जिल्लामा 22 स्थानीय तह थप्ने निर्णय गरे पनि सर्वोच्च अदालतले त्यसलाई कार्यान्वयन नगर्न आदेश दिएको थियो। सर्वोच्च अदालतले गरेको कुनै पनि फैसलामा चित्त नबुझे सरकारले त्यो निर्णयमा पुनर्विचार गर्न वा खारेज गर्न निवेदन दिन सक्छ। त्यही व्यवस्था अनुसार सरकारले महान्यायाधिवक्ता रमण कुमार श्रेष्ठ मार्फत गएको 22 गते नै निवेदन दिएको सर्वोच्चका सहप्रवक्ता विश्वराज पौडेलले आज जानकारी दिनुभयो। राष्ट्रिय जनता पार्टी राजपा नेपालले जनसंख्याको आधारमा स्थानीय तहको संख्या बढ़ाउनु पर्ने माग गर्दै आएको छ।
सरकारले राज्यपाललाई चुनावमा सहभागी गराउन उसका केही माग पूरा गरेको र अन्य माग पूरा गर्ने प्रतिबद्धता जनाए पनि राज्यपालले भने चुनावमा भाग नलिने घोषणा गरेको छ। सत्तारूढ दलसँगको आजको छलफल बिना निष्कर्ष टुंगिए लगतै बसेको राज्यपाल नेतृत्वको संघीय गठबन्धनको बैठकले यथास्थितिमा चुनावमा जान नसक्ने भन्दै चुनाव बिथोल्ने गरेर आन्दोलनका कार्यक्रम घोषणा गरेको छ। उसले चुनावको मनोनयन दर्ता प्रभावित गर्ने र असार 14 गतेको मतदान कार्यलाई प्रभावित गर्ने गरेर बन्द र हड़ताल लगायतका कार्यक्रम घोषणा गरेको हो।
नयाँ शक्ति नेपाल र संघीय समाजवादी फोरम नेपालले आन्दोलन र दलहरूबीच भएका सहमति कार्यान्वयन गरेर सबैलाई चुनावमा आउने वातावरण बनाउन सरकारसँग माग गरेका छन्। आज संयुक्त विज्ञप्ति मार्फत फोरम नेपाल र नयाँ शक्तिले विभिन्न आन्दोलनबाट प्राप्त उपलब्धिको रक्षा गर्न चुनावलाई आन्दोलनकै रूपमा उपयोग गर्न राजपा नेपाल लगायतका सबै आन्दोलनरत दललाई आग्रह गरेका हुन्। दुवै पार्टीले दोस्रो चरणको चुनावमा तालमेल गर्दै अघि बढ़ने र मुद्दा मिल्ने अरू राजनीतिक दलसित पनि तालमेल गरी चुनावमा जान सकिने पनि बताएका छन्।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको दोस्रो चरणको चुनावको मिति कुनै पनि हालतमा नसर्ने दावी गर्नुभएको छ। बाँकेको नेपालगंजमा भएको पार्टीका उम्मेद्वार घोषणा कार्यक्रममा अध्यक्ष ओलीले असार 14 गते जसरी पनि चुनाव हुने बताउनुभयो। अध्यक्ष ओलीले नेकपा एमाले सामाजिक सद्भाव, समृद्धि र राष्ट्रिय एकताको पक्षमा भएको दावी गर्दै मुस्लिम नेता शम्सुद्दीन सिद्दिकीलाई नेपालगंजको मेयर र महिला नेत्री शान्ति ढकाललाई उपमेयरको उम्मेद्वार बनाएको घोषणा गर्नुभयो।
चितवन भरतपुर महानगरपालिकाको वडा नम्बर 19 फेरि चुनाव गर्ने नगर्ने निर्वाचन आयोग यसलाई फेरि सुन्नुहोला। चितवनको भरतपुर महानगरपालिकाको वडा नम्बर 19 फेरि चुनाव गर्ने निर्वाचन आयोगको निर्णयबारे सर्वोच्च अदालतमा मंगलबार सुनवाई हुने भएको छ। मतगणना भइरहेका बेला माओवादी केन्द्रका प्रतिनिधिले मतपत्र च्यातेपछि निर्वाचन आयोगले 19 नम्बर वडामा फेरि चुनाव गर्ने निर्णय गरेको थियो। त्यो निर्णय बदर गर्न माग गर्दै परेको रिटमा न्यायाधीशद्वय विश्वम्भर प्रसाद श्रेष्ठ र प्रकाशमान सिंह राउतको संयुक्त इजलासमा आज पेशी तोकिएको भए पनि यो मुद्दा हेर्न नभ्याइएको सर्वोच्च अदालतले जनाएको छ। यो मुद्दा अब पर्सी मंगलबार सुनवाई हुने सर्वोच्च अदालतले जनाएको छ।
स्थानीय तह चुनावका लागि मतदाता शिक्षालाई अझ बढ़ी प्रभावकारी बनाउने उद्देश्यले मैथिली भाषामा तयार गरिएको सामग्रीमा प्रयोग गरिएको शब्दले मैथिली समुदायका महिलाको अपमान भएको भनी केही संचार माध्यमबाट समाचार प्रकाशन भएकोमा निर्वाचन आयोगले ध्यानाकर्षण भएको जनाएको छ। मतदाता शिक्षाको पहुँच बढ़ाउने उद्देश्यले विभिन्न भाषामा आधिकारिक निकायबाट अनुवाद गराई निर्वाचन सामग्री प्रकाशन प्रसारण र वितरण गर्ने गरिएको आयोगले स्पष्ट पारेको छ। आयोगले भाषानुवाद गर्दा भाषिक समुदायको मर्यादामा आँच पुग्न गएको खण्डमा भाषालाई मर्यादानुकूल गराउन आफू प्रतिबद्ध रहेको पनि जनाएको छ। सबै राष्ट्र भाषाप्रति उच्च सम्मान र आदर प्रकट गर्दै असल उद्देश्य र मनसायका साथ मतदाता शिक्षामा लिएको बहुभाषिक प्रकाशन प्रसारणलाई सकारात्मक रूपमा ग्रहण गरिदिन पनि आयोगले आग्रह गरेको छ।
नेपाल पत्रकार महासंघले पत्रकारिता त्यागेर मात्रै स्थानीय तहको चुनावमा लड्न पत्रकारहरूलाई आग्रह गरेको छ। महासंघको सचिवालय बैठकले पत्रकार महासंघको कुनै पनि तहमा कार्य समितिको पदाधिकारी वा सदस्य रहेको व्यक्तिलाई पत्रकारिता त्यागेर मात्रै चुनावमा उम्मेद्वार बन्न आग्रह गरेको हो। महासंघको विधानमा कार्य समितिका पदाधिकारी वा सदस्य रहेको व्यक्ति राजनैतिक दलका तर्फबाट चुनावमा उम्मेद्वार हुन राजीनामा गर्नुपर्ने प्रावधान रहेकाले त्यसको पालना गर्न महासंघले आग्रह गरेको हो।
राष्ट्रिय प्रजातन्त्र पार्टी मकवानपुरको अध्यक्षमा गणेश थापा चयन हुनुभएको छ। राप्रपा मकवानपुरका अध्यक्ष रामहरि नेउपानेले राजीनामा दिएपछि आज भएको जिल्ला समितिको बैठकले थापालाई अध्यक्ष चयन गरेको हो। सांसद समेत रहेका गणेश थापा राप्रपा केन्द्रीय अध्यक्ष कमल थापाका भाइ हुनुहुन्छ। अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाले भ्रष्टाचार गरेको ठहर गर्दै फुटबलमा प्रतिबन्ध लगाएपछि वहाँ राजनीतिमा लाग्नु भएको छ।
सिधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल दर्पणमा रिपोर्ट सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
नमस्कार है आमा, चुनाव जितेकै दिनदेखि आउँछु भनेको, दुःख पाएर विदेशबाट फर्कन पर्यो अर्काले पनि, अहिले अर्कालाई कस्तो छ?
हेर्नु न अध्यक्ष बाबु, दुइटै हात काटिएपछि पानी पनि अरूले खुवाइदिनु पर्छ। मेरो खपरमा त दुःख मात्रै लेखेको रहेछ।
पिर नगर्नु आमा, हात गए पनि हिम्मत गएको छैन। यस्तो दुःखमा वैदेशिक रोजगार प्रवर्धन बोर्डबाट सहयोग पाइन्छ भन्थे, अध्यक्षज्यूले केही सहयोग गरिदिए।
यस्ता मान्छेले सहयोग पाउँछन् र बाबु?
पाउँछन् नि आमा, विदेशमा काम गर्ने कामदारको करार अवधिभित्र अशक्त हुने गरी अङ्ग भङ्ग वा बिरामी भएमा बढीमा 3 लाखसम्म वा मृत्यु भएमा वैदेशिक रोजगार प्रवर्धन बोर्डले 3 लाख रुपियाँ आर्थिक सहयोग गर्छ। यस बाहेक वैदेशिक रोजगार प्रवर्धन बोर्डले वैदेशिक रोजगारीको क्रममा मृत्यु भएका कामदारका छोराछोरीलाई 12 कक्षासम्म पढ्नका लागि छात्रवृत्ति पनि दिन्छ। यसका साथै वैदेशिक रोजगारीका क्रममा मृत्यु हुने व्यक्तिको शव काठमाडौँको एयरपोर्टदेखि आफ्नो घर ठेगानासम्म पुर्याउन पनि बोर्डले निशुल्क सवारी उपलब्ध गराउँछ।
नेपाल सरकार वैदेशिक रोजगार प्रबन्धन बोर्डको सचिवालय नयाँ बानेश्वरमा सम्पर्क गर्नुहोला।
कति हतारमा मलाई एउटा कुरा भन्नुहोस् त, आजकल सेयर कारोबार गर्न आस्पा आस्पा भन्छन् सबैले, यो आस्पा भनेको के हो?
आस्पा भनेको एप्लिकेशन सपोर्टेड बाई ब्लक अमाउन्ट, अर्थात् ग्राहकले सेयरमा लगानी गर्न चाहेको रकमलाई ग्राहकको खातामा बैंकले रोक्का गरेर सेयर दरखास्त दिने व्यवस्था हो। आस्पाकै कारण छिटो छरितो र भरपर्दो तरिकाबाट सेयरको सजिलै आवेदन दिन सकिने भएकाले लाइन बस्ने र चेकको झन्झटबाट मुक्ति मिल्छ।
अनि यो सेवा लिनलाई कुन बैंक जाने त?
नेपाल बैंक जाने नि, नेपालभर शाखा सञ्जाल भएको नेपाल बैंकमा गई खाता खोल्ने अनि आस्पा प्रणालीमा आबद्ध हुने। आस्पा सम्बन्धी सम्पूर्ण जानकारीको लागि नजिकको नेपाल बैंक लिमिटेडका शाखाहरूमा सम्पर्क गर्नुहोस्। नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
नयाँ वर्षको अवसरमा नेपाल टेलिकमले ल्यायो अहिलेसम्मकै सस्तो GSM डाटा प्याक।
100 रुपियाँमा पाउनुहोस् 400 MB डाटा।
ओहो, कति सस्तो, 200 रुपियाँमा त 850 MB, साँच्चै सस्तो।
त्यो भन्दा सस्तो पनि छ, 300 रुपियाँमा 1500 MB डाटा लिनुहोस्, इन्टरनेटमा रमाउनुहोस्।
यो अफर एक्टिभेट गर्न मेसेज बक्समा जानुहोस्, लेख्नुहोस् DATA 400 MB र पठाउनुहोस् 1415 मा।
नयाँ वर्षमा नेपाल टेलिकमका थप अफरहरू बुझ्न डायल गर्नुहोस् *1415#।
रमाउनुहोस् नेपाल टेलिकमको सस्तो इन्टरनेटमा। नेपाल टेलिकम, राष्ट्रको संचार।
तपाईँ अहिले रेडियो, मोबाइल एप्लिकेशन र अनलाइनबाट प्रसारण भइरहेको उज्यालो रेडियो नेटवर्कको नेपाल दर्पण सुन्दै हुनुहुन्छ। यतिन्जेल हामीले प्रदेश नम्बर 2 मात्रै भए पनि चुनाव सार्ने राजपाको प्रस्ताव सत्तारूढ़ दलद्वारा अस्वीकार, राजपालाई सजिलो हुने गरी ऐन संशोधन तर चुनाव बिथोल्ने गरी राजपाद्वारा आन्दोलनका कार्यक्रम घोषणा, भरतपुरको 19 नम्बर वडामा फेरि चुनाव गर्ने नगर्ने बारेमा मंगलबार मात्रै सुनवाई हुने लगायतका खबर प्रस्तुत गर्यौं।
अब बाँकी खबर। अर्थ मन्त्रालयको अन्तर सरकारी वित्त व्यवस्थापन महाशाखाले स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिलाई अनुदान रकम जथाभावी खर्च नगर्न आग्रह गरेको छ। प्रदेश नम्बर 3 का निर्वाचित नगर प्रमुख, उपप्रमुख, गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्षका लागि आज अर्थ मन्त्रालयमा भएको कार्यक्रममा महाशाखाका सहसचिव निर्मल हरि अधिकारीले अनुदानको रकमबाट गाड़ी किन्ने, नयाँ कर्मचारी नियुक्ति गर्ने, सामाजिक सुरक्षा भत्ता बढ़ाउने र स्थानीय तहका पदाधिकारीको सेवा सुविधा थप्न नमिल्ने बताउनुभयो। अर्थ मन्त्रालयका सचिव शान्तराज सुवेदीले स्थानीय स्रोत परिचालनमा प्रभावकारिता, अनुत्पादक खर्चमा नियन्त्रण, पुँजी निर्माण कार्यमा लगानी, दीर्घकालीन दायित्व सृजना नगर्ने कार्यमा अग्रसर नहुन पदाधिकारीलाई आग्रह गर्नुभएको छ। गाउँ नगरको सामाजिक आर्थिक तथ्याङ्क सहितको प्रोफाइल तयार, गाउँ नगरको राजस्वको सम्भाव्यता अध्ययन, आवधिक योजना निर्माण, संचित कोष संचालन, राजस्व परिचालन, बजेट निर्माण, लेखांकन, लेखापालन, लेखा परीक्षण र प्रतिवेदन लगायतका विषयमा संघ अर्थात केन्द्रको मार्गदर्शन पालना गर्नुपर्ने महाशाखाले जनाएको छ।
कास्कीको पोखरा लेखनाथ महानगरपालिकाका मेयर मानबहादुर जीशीले स्वागत बधाई तथा सम्मान कार्यक्रममा सहभागी नहुने घोषणा गर्नुभएको छ। पोखरा सातको एयरपोर्ट टोल विकास संस्थाद्वारा निर्मित चौतारीको उद्घाटन कार्यक्रममा प्रमुख जीशीले महानगरका बासिन्दाको सम्मान लिने आफू मेयरमा निर्वाचित भएकाले थप सम्मान आवश्यक नरहेको बताउनुभयो। विभिन्न संघ संस्थाले गरेको कार्यक्रममा सहभागी हुँदा सेवाग्राहीको काम प्रभावित हुने भएकाले आफूले स्वागत बधाई तथा सम्मान कार्यक्रममा सहभागी नहुने घोषणा गरेको उहाँले बताउनुभयो। बधाई शुभकामनाका साथै केही गुनासो भए दिउँसो 3 बजेपछि कार्यालयमै भेट्ने व्यवस्था मिलाइएको जीसीका स्वकीय सचिव लक्ष्मण तिमिल सिन्हाले जानकारी दिनुभयो।
नगरपालिकाको भवन बनाउन सर्लाही बरहथवाका नगरपालिकाका मदन झाले 11 कट्ठा जग्गा निशुल्क उपलब्ध गराउनु भएको छ। उहाँले बरहथवा नगरपालिका 5 रहेको झण्डै 5 करोड़ रूपियाँ पर्ने जग्गा उपलब्ध गराएको नगरपालिकाका कार्यकारी अधिकृत रंजित जंग अधिकारीले जानकारी दिनुभयो।
छोरीलाई पटक पटक बलात्कार गर्ने बाबुलाई भक्तपुर जिल्ला अदालतले आज 23 वर्ष जेल सजाएर 3 लाख रूपियाँ क्षतिपूर्ति भराउने फैसला गरेको छ। भक्तपुर अदालतका न्यायाधीश श्रीकृष्ण भट्टराईको एकल इजलासले बलात्कारी बाबुलाई 23 वर्ष कैद फैसला सुनाएको हो। पीड़ित नाबालिकाको पालन पोषण, शिक्षा, उचित हेरविचारका लागि तत्काल पीड़कबाट क्षतिपूर्ति भराउन सक्ने अवस्था नदेखिएकाले पछि असुल उपर गर्ने गरी अहिलेलाई सरकारबाट 3 लाख रूपियाँ क्षतिपूर्ति प्रदान गर्ने फैसला पनि अदालतले गरेको छ।
स्वास्थ्यका लागि फाइदाजनक र कम खर्चिलो आयुर्वेद औषधिको प्रयोग र उपचार गर्ने बिरामीको संख्या बढ्दो छ, तर स्थानीय वन जंगलमै पाइने जड़ीबुटी संकलन र प्रशोधन गरेर औषधि उत्पादन गर्न सरकारले ध्यान दिएको छैन। आयुर्वेद क्षेत्रको विकास र विस्तार गर्न यस सम्बन्धी का वैज्ञानिक र चिकित्सकहरूले सरकारलाई दबाव दिन जुटेका छन्। विष्णु विश्वकर्माको रिपोर्ट।
विज्ञापनको अभाव हो सरकारी स्तरमा भनौँ न, प्राइभेट सेक्टरको एकदम विज्ञापन हुन्छ, डाइरेक्ट हाम्रो हस्पिटल आउने अवस्था पनि छ, तर त्यो थोरै मात्रामा छ। किनभने अगाडिका जति पहिलादेखि चाहिँ ट्रेडिसनल मेडिसिनमा जुन खालको सोचाइ थियो त्यो खालको सोचाइ बाँकी रहिरहेर चाहिँ मान्छेहरू हाम्रो हस्पिटल नआइसकेको अवस्था।
आयुर्वेद अस्पतालमा बिरामी कम जानुको कारणबारे बताउँदै नरदेवी आयुर्वेद अस्पतालकै डाक्टर काशी खतिउडा, स्थानीय वन जंगलमा पाइने जड़ीबुटीबाट उत्पादन गरिने आयुर्वेद औषधिले रोग निको हुन्छ भन्ने चेतना अहिले पनि थोरै जनामा मात्रै छ। तर पछिल्लो समय विशुद्ध जड़ीबुटीबाट उत्पादन हुने आयुर्वेद औषधिले रोग निको हुँदै गएपछि आयुर्वेद औषधि रोज्ने र उपचार गर्ने बिरामीको संख्या बढ्दै गएको डाक्टर खतिवडाको भनाइ छ।
जति मानिसहरू अहिले हामीसँग पहुँचमा छन् बिरामीहरू, उहाँहरूले चाहिँ थाहा पाउँदै हुनुहुन्छ नि, उहाँहरूले आफ्नो साथीभाइलाई भन्दै भन्दै गएर अहिले चाहिँ फ्लो चाहिँ हामीले बिरामीको एकदमै बढाएका छौँ। फ्लो धेरै चाहिँ नदेखिएको हो, तर जनमानसमा यो कुराहरू चाहिँ गइरहेको छ।
वन जंगल र जलस्रोतका रूपमा धनी नेपालको जड़ीबुटीलाई अनुसन्धान र त्यसको प्रशोधन गरी आयुर्वेद औषधिको उत्पादन गर्न कानूनी समस्या र यसतर्फ सरकारको ध्यान नगएको स्वास्थ्य मन्त्रालय अन्तर्गतको राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रका कार्यकारी निर्देशक सिद्धार्थ कुमार ठाकुर बताउनुहुन्छ।
सरकारबाट अलिकति यो विषयमा अलिकति चाहिँ ठूलो सोच राखेर हिँड्नुपर्ने अवस्थामा चाहिँ अहिलेसम्म चाहिँ सम्भव भइसकेको छैन, यसको लागि अलिकति पोलिसीको अभाव।
पर्याप्त मात्रामा जड़ीबुटी भए पनि त्यसको उपयोग र संकलन भएको छैन। यार्सा गुम्बा, चिराइतो, 5 औली जस्ता दुर्लभ जड़ीबुटीको अनुसन्धान गरी आयुर्वेद औषधि उत्पादनका लागि तालिम केन्द्रले यस क्षेत्रका वैज्ञानिक तथा डाक्टरको वृहत सम्मेलन आयोजना गर्दै मिलेर अगाडि जाने योजना बनाएको छ। आयुर्वेद उपचार सेवाको विस्तार र सहकार्य गरेर सरकारलाई औषधिमा आत्मनिर्भर बनाउन दबाव दिन र दीर्घकालीन रणनीति बनाउन सम्मेलन आयोजना गरिएको तालिम केन्द्रका बोर्ड अध्यक्ष ऋषिराम कोइराला बताउनुहुन्छ।
नेपालमा जड़ीबुटी, आयुर्वेद, जड़ीबुटीसित सम्बन्धित वैज्ञानिकहरूको भेला हो। सबैले हामीले टुक्रा 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 काम गरे 40 वर्षदेखि पहिले अब एकचोटि बसेर यो क्विक रिभ्यू मात्रै हो। विभिन्न क्षेत्रहरूमा भएका कामहरूको सबैले एउटा इन्स्टिट्युसनल स्ट्रेन्थ के हो, हाम्रो विकनेस के हो र लिङ्केजेस कसरी गर्ने र अन्तिममा गएर त्यसको उपयोग कसले कसरी गर्ने भनेर एउटा पाइपलाइन तय गर्नको लागि सुरुको मिटिङ हो।
प्यारालाइसिस, बाथ रोग लगायतका बिरामी पछिल्लो समय आयुर्वेद अस्पताल गएर उपचार गर्ने गरेका छन्, तर त्यसबाहेक अरू रोगका बिरामी आयुर्वेदको साटो मेडिकल औषधि र उपचारमा मात्रै विश्वास गर्छन्, जसकारण बिरामीले उपचारमा लाखौं खर्च गर्नुपर्ने बाध्यता छ भने रोग सन्चो नहुने समस्या पनि छ। आयुर्वेद औषधि र उपचार प्रभावकारी भएमा विदेशबाट महँगो औषधि आयात गर्नुपर्ने बाध्यता कम हुने थियो।
सिधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज, नेपाल दर्पणमा मेरो पनि भन्नु छ सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
तपाई अहिले के सोचिरहनु भएको छ?
शिक्षक सेवा आयोगको विगत वर्षका परीक्षाहरूको तयारी, कक्षामा उत्कृष्ट नतिजा ल्याउन सफल मल्टी प्रोफेसनल एकाडेमी एमपीए बागबजार काठमाडौँमा शिक्षक सेवा आयोग, मावि, निमावि र प्रावि तहका तयारी कक्षाहरू धमाधम सञ्चालन भइरहेको छ नि।
हाम्रा विशेषताहरू,
वस्तुगत र विषयगत दुवै खण्डको पुरै कक्षा एक महिनामा सम्पन्न गरिने,
कक्षा सुरु हुनु पूर्व दैनिक वस्तुगत प्रश्नको नमुना परीक्षा र हरेक हप्तामा विषयगत खण्डको नमुना परीक्षा गराई फिडब्याक दिइने,
स्थापित र विषय विज्ञ स्रोत व्यक्तिहरूबाट सैद्धान्तिक र अन्तर्क्रियात्मक कक्षा हुने,
लेखन शैली र लेखन सिप सम्बन्धी व्यावहारिक तयारी गराइने,
कक्षाहरू सम्पन्न हुने समयमा एकैपटक दुईजनासम्म स्रोत व्यक्तिहरूबाट सामूहिक फिडब्याक कक्षा गराइने,
होस्टलको पनि व्यवस्था छ,
तोकिएको समय र दिनमा तपाईँको सोचलाई पूर्णता दिनेछौ।
थप जानकारीका लागि मल्टी प्रोफेसनल एकाडेमी प्राली, बागबजार, काठमाडौँ, नेपाल, सम्पर्क 01-42-46-024-42-54-301।
नमस्ते, म गीता पौडेल, म दृष्टि बिनो तर पनि म क्रिकेट खेल्न सक्छु।
नमस्ते, म सरिता थुलुङ, मलाई पोलियो भएको छ तर पनि म हुलचेयर बास्केटबल खेल्न सक्छु।
म सुरक्षा खटिवडा मस्तिष्क पुरस्कार भए पनि बसिया खेल्न सक्छु।
अनि म सीता भण्डारी, मेरो हात छैन तर पनि तेक्वान्दो खेल्न सक्छु।
हामी सबै खेल्न सक्छौ।
खेलकुद अपाङ्गता भएका महिलाहरूको पनि अधिकार हो, अपाङ्गता भएका महिलाहरूलाई पनि खेलकुदमा सहभागी गराई उनीहरूलाई सामाजिक पहिचान दिलाउन सहयोग गरौं।
सामाजिक सचेतनाका लागि अस्ट्रेलियन राजदूतावासको ड्याप परियोजना र नेत्रहीन क्रिकेट संघ नेपाल।
विभिन्न रेडियो स्टेशनबाट मेचीदेखि महाकालीसम्म र मोबाइल एप्लिकेशन तथा अनलाइनबाट संसारभरि एकसाथ प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
अब बाँकी खबर, विषालु साग खाँदा बागलुङ गलकोटमा एकजनाको ज्यान गएको छ भने पाँचजना बिरामी परेका छन्। गलकोट नगरपालिका 10 पाण्डव खानिका दुर्गा बहादुर काउचाको ज्यान गएको हो। बिरामी परेकाहरूको धौलागिरी अञ्चल अस्पतालमा उपचार भइरहेको छ।
वैदेशिक रोजगारीका लागि भारतको बाटो हुँदै अन्यत्र जान लागेका 3 महिलालाई कपिलवस्तुको कृष्णनगर सीमा क्षेत्रबाट उद्धार गरिएको छ। बुटोलबाट नयाँ दिल्लीका लागि छुटेको लु 4-64-86 नम्बरको बसमा रहेका 3 युवतीलाई सीमा क्षेत्रमा गरिएको जाँचका क्रममा उद्धार गरिएको हो। विदेश जान हिँडेका उनीहरूलाई आफू कुन बाटोबाट कुन देश जान लागेको जानकारी समेत नभएको शान्ति पुनर्स्थापना गृहका संयोजक भूमिराज भट्टराईले जानकारी दिनुभयो।
रामेछापको खडादेवी गाउँपालिका 4 रज गाउँमा प्राविधिक कर्मचारी नपुग्दा भूकम्प पीड़ित माझी समुदायले घर निर्माण गर्न पाएका छैनन्। रज गाउँमा 125 परिवार माझी समुदाय बसोबास गर्दै आएका छन्। 2 अघि गएको भूकम्पले माझी बस्तीका 70 घरमा क्षति पुगेको थियो। भूकम्पले क्षति पुगेका घर निर्माणका लागि सरकारले दिएको 50,000 रूपियाँ लिएका 70 परिवार मध्ये धेरैले घर बनाएका छैनन्। गाउँमा अहिलेसम्म प्राविधिक नआएकाले घर बनाउन समस्या भएको उनीहरूले बताएका छन्।
जिल्ला शिक्षा कार्यालय पर्साका तत्कालीन जिल्ला शिक्षा अधिकारी केदार तिवारी र कार्यालयमा कार्यरत इन्जिनियर नवल किशोर देवमाथि भ्रष्टाचारको आरोपमा विशेष अदालत काठमाडौँमा मुद्दा दायर भएको छ। नेपाल राष्ट्रिय प्रावि मानिकपुरको 3 भवन निर्माण सम्पन्न भएपछि भुक्तानी गर्ने गरी रोक्का राखिएको रकम फुकुवा गरिदिने प्रयोजनका लागि घुस लिँदै गरेका बेला उनीहरूलाई अख्तियारको टोलीले पक्राउ गरेको थियो।
मेरो पनि भन्नु छ।
हिजो 2 चरणको चुनाव सार्न माग गरेको राजपाले आज 2 प्रदेशको मात्रै भए पनि चुनाव सार्न गरेको प्रस्ताव अस्वीकार भएपछि आन्दोलन घोषणा गरेकोमा देवसिंह बोहरा ट्वीट गर्नुहुन्छ। पटक पटकको बैठकमा चुनाव सार्न मात्रै कुरा दोहोर्याउने राजपाको नीति देशलाई अनिर्णयको बन्दी बनाउनु रहेछ भन्ने प्रमाणित भयो।
अभिमन्यु ट्वीटमा सोध्नुहुन्छ, राज्यपालले चाहिँ प्रधानमन्त्रीको चुनावै पछि भोट हाल्ने अनि मधेसी नागरिकले चाहिँ भोट हाल्न नपाउने, के नागरिकहरू स्वतन्त्र छैनन्? तपाईहरूकै अधीनमा हुनुपर्ने हो।
राजपाको आन्दोलनबारे राज सुवेदी ट्वीटमा लेख्नुहुन्छ, सरकारले लचकता देखाउँदा देखाउँदै राजपा आन्दोलनमा जानु भनेको त म ताक्छु मुडो बञ्चरो ताक्छ घुँडो भने जस्तै भएन र।
पूर्ण कणेल फेसबुकमा लेख्नुहुन्छ, असार 14 गतेको चुनावलाई ध्यानमा राखेर तराईमा परिचालन गरिएका सेनाले डराउने बनाउनु भन्दा नागरिकलाई चुनावका बारेमा जानकारी दिनु पर्यो, यसो गर्न सके नागरिकले आन्दोलन गर्ने परिस्थिति पनि बन्दैनथ्यो अनि सेनाप्रतिको मधेसी नागरिकको भ्रम पनि हट्नेछ।
सुशील कुँवर फेसबुकमा लेख्नुहुन्छ, कपिल वस्तुमा विभिन्न पार्टीका कार्यकर्ता चर्को घाम पनि नभनी चुनावी प्रचारमा लागेका देखिएको छ, यही सक्रियता चुनावपछि विकासका लागि पनि देखाउन पाए चुनावपछि पनि उनीहरूको लोकप्रियता रहिरहने थियो।
अनि कतारमा देखिएको संकटबारे हरिप्रसाद लम्साल इमेलमा लेख्नुहुन्छ, एक हप्तादेखि कतारमा देखिएको राजनीतिक उथलपुथल लम्बिने संकेत छ, कतार नझुक्ने र साउदी अरब यूएई जसरी पनि झुकाउनुपर्छ भन्ने मान्यतामा छन्, तर पनि युद्ध नभएसम्म हामी नेपाली आत्तिनुपर्ने अवस्था छैन, तर सजग रहनुपर्ने अवश्य पनि छ, बजारमा सबै सामान पनि सामान्य अवस्थामा छ, अहिले यहाँका सबै नेपाली 5,00,000 नेपालीलाई रोजगारी दिएको कतारको यो संकट चाँडै टुङ्गियोस् भन्ने कामना गरिरहेका छौं।
विचारका लागि तपाईंलाई धन्यवाद।
मेरो पनि भन्नु छ,
मेरो पनि भन्नु छ प्रस्तुत गर्दै हुनुहुन्थ्यो साथीहरू मोहन पौडेल र सञ्जिता देवकोटा। अब विदेशका खबर। इरानले कतारलाई खाद्य सामग्री सहयोग गरेको छ। 6 देशले कूटनीतिक सम्बन्ध तोडेपछि उत्पन्न खाद्य समस्यालाई मध्यनजर गर्दै इरानले कतारलाई 5 विमानमा खाद्य सामग्री पठाएको बीबीसीले जनाएको छ। कतारमा 40% खाद्यान्न साउदी अरबबाट भित्रिने भए पनि साउदीले जल स्थल तथा हवाई मार्ग बन्द गरेपछि कतारमा समस्या भएको छ। साउदी अरेबिया र इरान बीचको सम्बन्ध पनि चिसोपन रहेको छ। कूटनीतिक सम्बन्ध तोड्ने देशले कतारी नागरिकलाई आफ्ना देश छोड्न भने पनि कतारले भने ती देशका नागरिकले आफ्नो देशमा बस्न स्वतन्त्र रहेको बताएको छ।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब केही खेल खबर। सन् 2019 हुने एएफसी एसियन कप फुटबलको छनौट खेलका लागि यमनको राष्ट्रिय टोली काठमाडौँ आइपुगेको छ। पर्सी नेपालसँग हुने खेलका लागि यमनको टोली आज काठमाडौँ आइपुगेको हो। नेपाल र यमन बीचको खेल पर्सि दिउँसो 3 सशस्त्र प्रहरीको मैदान हलचोकमा हुनेछ।
एसियाका 6 देशका टीम सहभागी हुने एसियन प्रिमियर लीग 2020 क्रिकेट प्रतियोगिता नेपालमा हुने भएको छ। क्रिकेट कन्ट्रोल बोर्ड अफ चण्डीगढ पञ्जाब भारतको आयोजनामा असार 5 शुरू हुने प्रतियोगितामा नेपाल सहित भारत अफगानिस्तान दुबई श्रीलंका र बंगलादेशका टोली सहभागी हुनेछन्।
र च्याम्पियन्स ट्रफी क्रिकेटमा दक्षिण अफ्रिकाले भारत सामु जितका लागि 192 रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ। टस हारेर पहिला ब्याटिङको निम्त पाएको दक्षिण अफ्रिकाले 44 3 बलमा सबै 10 विकेट गुमाएर 191 रन मात्रै बनाएको हो। उसका लागि क्विन्टन डिककले 53, फाफडु प्लेसिसले 36 र हसीम अमलाले 35 रन बनाए। भारतका भुवनेश्वर कुमार र जसप्रीत बुमराहले समान 2 विकेट लिए। 192 रनको लक्ष्य लिएर जवाफी ब्याटिङ गरिरहेको भारतले गतिलो शुरूआत गरेको छ। भारतले ताजा स्थितिमा 21.2 ओभरको खेल सकिँदा 1 विकेट गुमाएर 100 रन बनाएको छ। अब भारतलाई 28.4 ओभरमा 92 रनको खाँचो छ र उसको 9 विकेट बाँकी छ। भारतका शिखर धवन 48 र विराट कोहली 38 रन बनाएर खेलिरहेका छन्। रोहित शर्मा भने 12 रन बनाएर आउट भएका थिए। अहिलेको खेलको विजेता सेमी फाइनलमा पुग्नेछ। खेलको अपडेटका लागि मोबाइलमा CRI टाइप गरी 35566 एसएमएस गर्नुहोला। खेल खबरसँगै उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणको समय सकिन लागेको छ। विदा हुनुअघि आजका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
प्रदेश नम्बर 2 मात्र चुनाव सार्ने राजपाको प्रस्ताव सत्तारूढ दलद्वारा अस्वीकार। राजपालाई सजिलो हुने गरी ऐन संशोधन तर चुनाव बिथोल्ने गरी राजपाद्वारा आन्दोलनको घोषणा।
स्थानीय तहको संख्या नबढाउने आदेश खारेज गर्न सरकारद्वारा सर्वोच्चमा निवेदन। भरतपुरको 19 वडामा फेरि चुनाव गर्ने नगर्ने बारेमा मंगलबार सुनवाई हुने।
अनुदानको रकम जथाभावी खर्च नगर्न जनप्रतिनिधिलाई अर्थ मन्त्रालयको आग्रह। अनुदानको रकमबाट गाड़ी किन्न र तलब भत्ता बढ़ाउन नपाइने।
उडानद्वारा कतारलाई खाद्य सामग्री सहयोग, पाँचवटा विमानमा खाद्य सामग्री कतार पुर्याइयो।
र नेपालसँगको एसिया कप छनौट फुटबल खेल्न यमनको टोली काठमाडौँमा, च्याम्पियन्स ट्रफी क्रिकेटमा दक्षिण अफ्रिकासँगको खेल जित्न भारत 192 रनको लक्ष्य पछ्याउँदै।
उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com ताजा खबर पढ्दै र सुन्दै गर्नुहोला। आजको नेपाल दर्पण सकिएको छ। प्रविधिमा साथ दिने साथी सङ्घर्ष विष्टसँगै हामी सुनिता पहरी र सुफल काफले पनि बिदा हुन्छौ। नमस्कार।